رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله والصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله مدرسن کے ناظرین پروگرام ہے شان نزول لے کر آپ کی خدمت میں حاضر ہوئے ہیں اللہ کریم رب العزت جل وعلا ہم سب کو قرآن مجید فرقان حمید اور احادیث طیبہ کی تعلیمات کے مطابق زندگیاں گزارنے کی توفیق عطا فرمائے. ہمارے پیارے نبی صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی ذات اقدس پر درود پاک پڑھنے کے بے شمار فضائل و برکات ہیں. درود کی برکتوں سے اللہ کریم دنیاوی پریشانیوں کو بھی دور فرماتا ہے اور آخرت کے انعامات میں بھی اضافہ فرماتا ہے. نبی رحمت صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں کہ تین طرح کے ایسے لوگ ہیں جنہیں قیامت کے دن اللہ اپنے عرش کا سایہ عطا فرمائے گا. ان میں سے پہلا شخص ارشاد فرمایا کہ وہ جو میرے کسی امتی کی پریشانی کو دور کرے. دوسرا فرمایا جو میری سنت کو زندہ کرے. اور تیسرا وہ شخص جو مجھ پر کثرت سے درود پڑھے. یہ وہ تین خوش نصیب ہیں جنہیں قیامت کے دن اللہ کریم اپنی رحمت سے اپنے عرش کا سایہ انہیں عطا فرمائے گا. اس وقت عرش کے سائے کے علاوہ اور کوئی سایہ نہیں ہوگا. خوش نصیب ہوں گے جنہیں عرش الہی کا سایہ قیامت کے دن مل جائے گا. کوشش کیجئے ان تین باتوں پر عمل بجا لائیں. اور بھی احادیث طیبہ ہیں جن میں مختلف اعمال کو ذکر کیا گیا ہے جن کی وجہ سے اللہ تعالیٰ انہیں قیامت کے دن اپنے عرش کا سایہ عطا فرمائے گا. علماء نے وہ اعمال 70 تک بیان فرمائے ہیں اور وہ احادیث طیبہ کے اندر یعنی مختلف روایات کے اندر انہیں بیان کیا گیا. جیسے ایک روایت میں بیان کیا گیا عادل بادشاہ، وہ جس کو حکمرانی ملی ہو، بادشاہ ہو، لیکن عدل و انصاف کا دامن اس نے نہ چھوڑا ہو. یہ بھی خوش نصیب ہے وہ بادشاہ کہ جسے اللہ قیامت کے دن اپنے عرش کا سایہ عطا فرمائے گا. وہ خوش نصیب جو جن کے دل مسجد میں لگ جاتے ہیں، انہیں اللہ اپنے عرش کا سایہ قیامت کے دن عطا فرمائے گا. وہ افراد، وہ خوش نصیب نوجوان جن کی عبادت کے اندر نشو نما ہو، یعنی ان کی جوانی وہ ہوئی اس حالت میں کہ وہ عبادت میں مشغول تھے، یہ بھی وہ ہیں جنہیں اللہ عرش کا سایہ عطا فرمائے گا. جو ایک ہاتھ سے صدقہ دیں ان کے دوسرے ہاتھ کو خبر تک نہ ہو، یہ بھی وہ ہیں جنہیں اللہ اپنے عرش کا سایہ عطا فرمائے گا. وہ خوش نصیب جو تنہائی میں بیٹھ کر اللہ کا ذکر کرے، اللہ کو یاد کرے اور اس کی آنکھوں سے آنسو نکل آئیں، یہ وہ ہیں کہ جنہیں اللہ اپنے عرش کا سایہ عطا فرمائے گا. تو عرش الہی کا سایہ جن خوش نصیبوں کو ملے گا، مختلف روایات میں ان کے اعمال کو ذکر کیا گیا اور یہ دو روایات کا خلاصہ میں نے بیان فرمایا. اور جو پہلی روایت بیان کی کہ میرے کسی امتی کی پریشانی کو دور کرے، اور جی ہاں ایسے کئی خوش نصیب ہیں ایسے جن کو اللہ نے مالی طور پر بھی بہت نوازا ہے اور وہ ایسی پریشانیوں کے وقت بھی اس طرح کے مجبور نہیں ہو جاتے یا ایسے نہیں ہو جاتے کہ معاذ اللہ انہیں کسی کے آگے ہاتھ پھیلانا پڑے. نہیں، ایسی پریشانیوں کے موقع پر بھی وہ دینے والے ہی بنے، لینے والے نہیں بنے. تو یہ اللہ کی بہت بڑی نعمت ہے آپ پر، اس پر اللہ کا شکر بھی ادا کریں، اور اس شکرانہ نعمت کے لیے کچھ اور اللہ کی راہ میں صدقہ کیجئے، رب کی راہ میں نکالیے، اور ان غریبوں کی، ان مسلمانوں کی آپ مدد کیجئے۔ نبی پاک علیہ السلام کی سنت کو زندہ کرنے والے اور آپ کی ذات پر کثرت سے درود پڑھنے والے، یہ وہ افراد ہیں جنہیں اللہ اپنے عرش کا سایہ عطا فرمائے گا۔ اللہ کریم ہم سب کو یہ عمل کرنے کی توفیق عطا فرمائے، اور ہمیں بھی قیامت کے دن اللہ اپنے عرش کا سایہ عطا فرمائے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم، صلاۃ وسلاما علیک یا سیدی یا رسول اللہ وعلی آلک و اصحابک یا سیدی یا حبیب اللہ۔ پروفیشن کے ناظرین، آج کا ہمارا جو موضوع ہے، دنیا کی تنگی اور آخرت کے انعامات۔ دنیاوی اعتبار سے بسا اوقات انسان کو کئی مشکلات آتی ہیں، اور جب وہ مشکل مراحل کے اندر آتا ہے تو کبھی کبھی ایسا بھی ہوتا ہے کہ وہ اپنے ایمان یا اسلام یا اللہ کی ذات کے بارے میں بعض اوقات شیطان اسے مختلف وساوس کے اندر ڈال دیتا ہے، اور اسے مختلف وسوسے آتے ہیں۔ ایمان کی مضبوطی، ایمان کی تقویت، اپنے ایمان پر استقامت پانا، یہ بہت بڑی اعلیٰ نعمت ہے۔ دنیا کا جو ایک نظام ہے، یہ اس میں غریب بھی ہیں امیر بھی ہیں، یہ سب جانتے ہیں۔ وہ چاہے کسی بھی ملک میں رہنے والے ہوں، مسلم ہو یا غیر مسلم، ان میں بھی دیکھو تو ہر کوئی ایسا نہیں ہے کہ ہر کوئی بہت ہی زیادہ امیر ہی ہے، نہیں، امیر بھی ہیں، ان میں بھی مالی طور پر کمزور بھی ہوتے ہیں۔ مسلمانوں کے اندر بھی یہ معاملات بھی ہیں، بہت بڑے بڑے امیر بھی ہیں لیکن کچھ مالی طور پر کمزور بھی ہوتے ہیں، اور ایک زیادہ تعداد اس طرح کی بھی ہوتی ہے۔ لیکن سمجھانے کا یا عرض کرنے کا مقصد یہ ہے کہ ایسے مواقع پر جو مسلمان ہوتے ہیں، انہیں دینی طور پر کیا تعلیم ہے کہ اگر مالی طور پر کمی ہے تو کیا شکوے شکایت کریں؟ کیا اس وقت وہ اپنے ایمان کے بارے میں معاذ اللہ کسی وسوسوں کے شکار ہو جائیں؟ نہیں نہیں مدنی چین کے ناظرین، قرآن پاک کو اگر ہم پڑھیں تو جگہ بجگہ اللہ رب العالمین نے آخرت کی طرف وہ ہمارے ذہنوں کو، ہمارے خیالات کو، اور ہمارے مقصود کو بیان فرمایا ہے کہ تمہیں جو پیدا کیا گئے، زندگی کے یہ چند سانس ہیں، یہ سانس کی مالا کب ٹوٹنی ہے یہ کسی کو نہیں پتا۔ کہتے ہیں نا، سامان 100 برس کا اور پل کی خبر نہیں۔ تو جب جانا ہی اس طرف ہے اور آخرت کی طرف ہی لوٹ کر چلے جانا ہے اور زندگی کے چند سال گزارنے ہیں، تو پھر اس طرح کے وساوس میں اپنے آپ کو کبھی نہ ڈالیے گا، کہیں ایسا نہ خدا نخواستہ شیطان مسلسل وسوسوں میں ڈال کر ایمان کو ضائع جو ہے وہ نہ کر دے۔ تو جب بھی کبھی ایسے وسوسے آئیں تو ان کو جھٹک دیں۔ بہت سے لوگ یہ وسوسے بھی پال لیتے ہیں کہ مسلمان غریب ہیں اور کفار امیر ہیں، وہ مالی طور پر۔ تو یہ ہم اپنے پیارے نبی صلی اللہ علیہ وسلم کے دور مبارک کی بات کریں، حضور علیہ الصلوۃ والسلام کی ذات اقدس کی بات کریں، آپ صلی اللہ علیہ وسلم کے اصحاب کی بات کریں، تو اس وقت بھی کچھ ایسی باتیں سامنے آئی تھیں، کسی نے ایسے سوالات کیے تھے تو آپ صلی اللہ علیہ وسلم نے پھر انہیں کیا جواب ارشاد فرمائے۔ اس سے پہلے ایک آیت مبارکہ، اس کا کچھ پس منظر، اور پھر ہم اس حدیث کی طرف بھی میں جاؤں گا، جب نبی کریم صلی اللہ علیہ وسلم سے یہ پوچھا گیا کہ کفار اور کیسر و کسرا کے بادشاہ تو بڑی عیش و عشرت کے ساتھ رہ رہے ہیں، تو آپ نے انہیں کیا جواب ارشاد فرمایا؟ قرآن پاک کی ایک آیت مبارکہ بھی ہے جس میں یہ بات ارشاد فرمائی گئی ہے، ارشاد فرمایا، لا یغرنک تقلب الذین کفروا فی البلاد متاع قلیل ثم مأواہم جہنم وَبِئْسَ الْمِهَادِ، ارشاد فرمایا اے سننے والے، یعنی ہر سامع کے لیے، ہر مخاطب کے لیے یہ بیان ہے کہ کافروں کا شہروں میں چلنا پھرنا تمہیں ہرگز دھوکے میں نہ ڈال دے، یعنی عیش و عشرت کے ساتھ جہاں جائیں ادھر ادھر تمام اسباب ہیں، آج بھی چلے ہیں، اس زمانے میں جو سواری کے سامان ہوتے تھے، اسباب ہوتے تھے، وہ ہیں، اس زمانے میں چلے ہم دیکھ لیں جہاز ہیں، ایک ملک سے دوسرے ملک جانا ہے، شہر کے ملک کے اندرونی سفر بھی کرنے ہیں، گاڑیاں ہیں، لگژری گاڑیاں، لگژری ٹائپ کے مکانات، عیش و عشرت والے طعام کھانے، تو قرآن پاک میں اللہ نے ارشاد فرمایا ہر سننے والے کے لیے کہ جو حالت کفر میں ہے اور یہ عیش و عشرت اپنا رہا ہے، اس کے کفر کو اگنور نہ کرو اور اس طرح توجہ نہ کرو کہ یہ عیش و عشرت ہے، نہیں، فرمایا اے مخاطب، اے ہر سننے والے، کافروں کا شہروں میں چلنا پھرنا ہرگز تمہیں دھوکے میں نہ ڈالے، یہ تھوڑا سا سامان ہے، متاع قلیل، یعنی زندگی گزارنے کا یہ تھوڑا سا سامان ہے، پھر ان کا ٹھکانہ وہ جہنم ہوگا، اور ارشاد فرمایا کیا ہی برا ٹھکانہ ہے، کیا ہی برا ٹھکانہ ہے، وَبِئْسَ الْمِهَادُ، کہ جس کی طرف اصل انہوں نے پلٹ کے بعد میں جانا ہے وہ بہت برا ٹھکانہ ہے، اس میں کوئی کسی طرح کی اچھائی اور بہتری نہیں، یہ بیان کیا اس آیت مبارکہ کی تفسیر میں، تفسیر بیضاوی میں بھی اس کو ذکر کیا گیا، ایک شان نزول اس کا بیان کیا گیا کہ مسلمانوں کی ایک جماعت نے کہا کہ کفار اور مشرکین یہ اللہ کے دشمن ہیں، نافرمان ہیں، لیکن یہ تو آرام میں ہیں، عیش و عشرت میں ہیں، اور ہم تنگی اور مشقت میں مبتلا ہیں، ہمارے ساتھ ایسا معاملہ نہیں ہے، ہم تنگی میں بھی ہیں اور ہم مشقت میں بھی ہیں، جبکہ ہم مسلمان ہیں، اللہ پر ایمان رکھتے ہیں، رب کو مانتے ہیں، رب کے نبیوں کو مانتے ہیں، رب کی کتابوں پر ایمان رکھتے ہیں، تو ایک ذہن کے اندر سوال ہے، سوال تو کسی طرح کبھی آ سکتا ہے، ایک ہوتا ہے وسوسہ، اور یہ بس اوقات ایمان والوں کو بھی ایسے وساوس آتے ہیں، بلکہ رسول مکرم صلی اللہ علیہ وسلم کی بارگاہ میں کچھ صحابہ عرض گزار ہوئے، یا رسول اللہ صلی اللہ علیہ وسلم، ہمارے دلوں میں ایسی کچھ باتیں آتی ہیں، اگر ہم انہیں زبان پر لے آئیں تو بہت بڑی بات ہو جائے گی، بہت بڑی بات ہو، ایسے خیالات آ جاتے ہیں، کبھی آپ ابھی بھی آج دیکھیں تو بہت سے لوگ ایسے ملتے ہیں، آپ سننے والوں میں سے شاید کئیوں کے ذہن میں بس اوقات اس طرح کے خیالات پیدا ہو جاتے ہو، اللہ کے بارے میں، رب عز و جل کی عطا کے بارے میں، رب تعالیٰ کی ذات کے بارے میں، ایسے ایسے خیالات ایسے ہیں کہ جو جن کو زبان پر لائیں تو وہ بہت بڑے ہو جائیں، تو صحابہ نے عرض کی یا رسول اللہ صلی اللہ علیہ وسلم، ایسے خیالات آ جاتے ہیں، اور آپ صلی اللہ علیہ وسلم نے انہیں کیا ارشاد فرمایا کہ یہ ایمان ہے، یہ اصل ایمان کی ایک نشانی ہے، کیونکہ اب اس کو اس کے مثال سے علماء سمجھاتے ہیں کہ چور وہیں آتا ہے جہاں اس کو پتا ہوتا ہے کہ یہاں مال ہے، وہ وہیں جائے گا، تو چور تو آتا ہے اس جگہ، تو شیطان وہ ہمارا دشمن ہے، اور وہ ایمان کو ہمارے دلوں سے نکالنے کے لیے وہ ایسا سارق ہے، چور ہے، جو ایمان کو ہمارے دلوں سے نکالنا چاہتا ہے، اور وہ لوگوں کو وسوسوں میں ڈال دیتا ہے، خیالات میں ڈالتا ہے، تو یہ تو ہے ایمان کی نشانی، ایسا خیال आ जाना, वसवसे आ जाना, लेकिन इन वसवसों को पाल लेना, इन पर माज अल्लाह एतिकाद रखना, इनको बार बार सोचते रहना, इस तरफ रहना, ये अंदाज ठीक नहीं है। इसमें अपने आप को बाहर निकालिए, मेहरबानी फरमाए। किसी चीज के बारे में भी ऐसे वसाविस अगर पैदा हो जाते हैं तो फिर वो इंसान की जिंदगी बिल्कुल एक अजीरन सी हो जाती है, उसको जिंदगी गुजारना मुश्किल हो जाता है। इन चीजों से अपने आप को बाहर निकालिए। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कभी कभी शैतान तुमसे ऐसी बातें करेगा, पूछेगा तुम्हें फलां चीज को किसने पैदा किया, अगर तुम कहो अल्लाह ने, फलां को किसने, यहां तक कि वो इस पर पहुंच जाएगा कि अल्लाह को किसने पैदा किया। यानी ये शैतानी ख्यालात होते हैं कि जो इब्तिदा तो किसी ऐसी चीज से शुरू करता है शैतान, लेकिन उसको लेकर इंतहा उसकी वो होती है कि जो आदमी माद अल्लाह कुछ ऐसा कुफर बक दे, कुछ ऐसा निकाल दे जिसकी वजह से वो ईमान उसका जाया हो जाए। तो इसलिए हमेशा ऐसे ख्यालात से अपने आप को, अपने जहनों को, अपने दिलों को ये बिल्कुल पाक रखना है और इस तरफ कसदन तवज्जो ही नहीं करनी है। ला हौल शरीफ पढ़िए और बिल्कुल अपने आप को इससे अपने जहनों को बिल्कुल साफ कर लीजिए। तो मैं इस करता, ख्याल पैदा होना और बात है, वसवसे आ जाना और बात है, इनको पाल लेना ये और बात है। तो जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में ये इस तरह का अर्ज किया गया तो ये आयते मुबारक अल्लाह ने नाजिल फरमाई कि ये तुम्हें धोखे में ना डाल दें, ला यगुर्रन का तकल्लुबुल लदीना का फरूफिल बिलाद, ए हर सुनने वाले सुन ले, ये तुम्हें काफिरों का इधर उधर चलना फिरना शान और शौकत के साथ जिसको तुम समझते हो ऐशो इशरत, ये तुम्हें धोखे में ना डाले। मताउन कलील, बड़ा थोड़ा सामान है ये, यानी जिंदगी गुजारने का ये थोड़ा ही सामान है। सुम जहन्नम वल मिहाद, और फिर उनका ठिकाना वो जहन्नम है और बुरा ही ठिकाना है, जिस जगह वो पहुंचेंगे वो बुरा ही ठिकाना है। इसके बाद उन्हें ये यानी बताया गया कि कुफार का ऐशो आराम वो दुनियावी जिंदगी का थोड़ा सा सामान है, जबकि अंजाम बुरा है। और इसको या फिर आप यूं समझ लें कि बिलफर्द एक मिसाल है कि अगर किसी को कहा जाए कि भाई आप 10 मिनट के लिए धूप में खड़े हो जाओ, एक मिसाल है, किसी को कहा जाए 10 मिनट के लिए धूप में खड़े हो जाओ और उसके बाद आपको हमेशा के लिए एक एयर कंडीशन बंगला हो, घर हो, अच्छा रूम हो और उसके अंदर आपको बिठा दिया जाएगा। अच्छा, दूसरे आदमी से यह कहा जाए कि तुम जो है वो 10 मिनट के लिए किसी दरख्त के साए में, मकान छत के साए में आप बैठ जाओ और फिर उसके बाद हमेशा तुम्हें धूप के अंदर, सहराओं के अंदर ऐसे डाल दिया जाएगा। तो अब जरा बताइए कि इन दोनों में फायदे में कौन रहेगा? आप कहेंगे वो शख्स जो पहला, जिसने 10 मिनट की तकलीफ बर्दाश्त की है लेकिन फिर अपने लिए मुस्तकिल सुकून की जगह ले ली है, और वो शख्स जो पहले 10 मिनट सुकून के लेता है और फिर हमेशा सहराओं में तपती रेत पर, तो आप कहेंगे वो बेवकूफ इस हवाले से है, वो खसारे में, वो नुकसान में है, अंजाम के एतबार से वो बुरा है। तो ये मिसाल के तौर पे समझाया गया कि दुनिया की जिंदगी तो थोड़ी सी जिंदगी है, और वाकई ऐसा ही है। आज आप पूरे मुआशरे में देख लें, पूरे मुआशरे में देख लें, आपको ओवरऑल लोगों की एक कैफियत मिलेगी। हम थोड़ा सा हटकर बात कर लेते हैं, इस मुआशरे में अगर हम देखते हैं जिन लोगों ने अपने लिए बड़े बड़े मकानात बनाए, बंगले बनाए, हर एक को ऐसा नहीं कि उसमें रहना भी नसीब हो जाए, या रहना भी मिले तो कितना अरसा उसमें रहना मिले। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया मेरी उम्मत की उम्रें, इनकी उम्र कलील बयान करते हुए फरमाया मिनस सितीन इला सबईन, ये 60 से 70 के दरमियान है ये उम्र, इससे ज्यादा उम्रें ओवरऑल नहीं होंगी कि सारे के सारे इससे। आप आज देखें तो आज तो 70 तक पहुंचना भी या 60 तक पहुंचना भी हर एक के लिए आसान नहीं है। अमवात की शरह वो ज्यादा है इस एतबार से। तो उम्मत की एक जो उम्र बयान की ना वो 60 से 70 है। अब ये 70 से अबव होना ये आपको 20% शायद नजर आएंगे या 10% नजर आएंगे। अच्छा 80 तक पहुंच जाना, उसके बाद आपको 80 से 90 के दरमियान ये बहुत ही थोड़े नजर आएंगे। 90 से 100 के दरमियान तो ऐसे ही बुजुर्ग नजर आएंगे कि आप कहें कि इनके हाथ चूम लो भाई, इस उम्र वाले तो कम ही नजर आते हैं। और 100 से बड़ी उम्र वालों को लोग तो उनके साथ तस्वीरें बनाते हैं, अभी हुई ये हमने ऐसा बुजुर्ग आदमी देख लिया, आप ये बड़ी उम्र के हमने आदमी को देखा कि इतनी उम्र इसकी होगी, इससे ज्यादा उम्रें तो नहीं है ना कहीं भी नहीं। आमतौर पर इंसान अपनी तालीम और इन तरह तरह की चीजों से फारिग होते होते उसको जिंदगी के तकरीबन 25 साल 26 साल वो इस तरह लग जाते हैं। यहां से उसकी कुछ ना कुछ जॉब के सिलसिले शुरू होते हैं और फिर कुछ आगे बेहतरी की तरफ बेहतरी की राहें उसके लिए खुलती हैं। तो ये भी कितना है एक ये 20 साल का ओवरऑल तकरीबन जो है वो पीरियड होता है कि जिसमें जितनी भी उसने आगे जाना है तरक्की करनी है कुछ ना कुछ कर लेता है। अच्छा फिर क्या होता है, फिर कमी की तरफ, फिर उसकी उम्र भी उसके आजाब भी उसकी तबीयत भी, वो फिर 100 तरह की बीमारियों की एक आवाज का बनी होती है। इस दौरान जमा पूंजी जो कुछ मामला होता है, आदमी सोचता है मैं मकान बनाऊं, अच्छा ये करूं वो करूं, लेकिन एक तजर्बे की बात कर रहा हूं, जितने लोग इसमें तगोदो में रहते हैं और तमन्ना में रहते हैं और फिर इतना कुछ बना लेते हैं, हर एक को उन सहूलियात से फायदा उठाने का मौका ही नहीं मिलता। औलादों के लिए बनाए थे, औलादों के लिए कसरत से करते हैं ये काम, खुद तकलीफ में सारी जिंदगी गुजार देंगे, खुद वो धूप के अंदर आदमी खड़ा रहेगा लेकिन अपने बच्चों की फिक्र में रहता है। करनी भी चाहिए, कोई बुरी बात नहीं, लेकिन एक समझाने के लिए अर्ज कर रहा हूं कि दुनिया के अंदर मुसलमान भी अगर चंद साल की सहूलत हासिल करने के लिए इतनी मेहनत और मुशक्कत करता है तो ये इससे गाफिल ना हो जाए कि आखिरत के इनामात को ना भुला दे कि मुझे उसके लिए भी तो कुछ करना है, उस आखिरत के लिए कुछ भी ना करें, आखिरत के लिए कुछ ना करें। नहीं मेरे प्यारे भाइयों, दुनिया की जो भी तंगियां हैं इन्हें बर्दाश्त करना है लेकिन आखिरत के लिए अपने लिए सामान तैयार करना है। तो ये आयत मुबारका जब बयान की गई फिर आगे क्या इरशाद फरमाया अल्लाह रब्बुल आलमीन ने, लेकिन वो लोग जो अपने रब से डरते हैं उनके लिए जन्नतें हैं जिनके नीचे नहरें बह रही हैं, हमेशा उनमें रहेंगे। और ये कौन है, ये अल्लाह की तरफ से मेहमान नवाजी का सामान है, इनके लिए अल्लाह की तरफ से मेहमान नवाजी है। और फरमाया और जो अल्लाह के पास है वो नेकों के लिए बेहतरीन चीज है, बेहतरीन चीज है जो अल्लाह के पास है। तो इंसान की तवज्जो इस तरफ लगी रहे कि दुनिया की सहूलियात दुनिया की ऐशो इशरत अपनी जगह, जायज तरीके के मुताबिक जायज जराए को इख्तियार करते हुए आदमी अगर दुनियावी तौर पर भी कोई अच्छी नेमतें हासिल करता है बिल्कुल कर सकता है, लेकिन आखिरत के हवाले से उसकी तवज्जो वो जरूर रहे। सही बुखारी और सही मुस्लिम शरीफ की हदीस है, हजरत उमर रदी अल्लाह अनहु नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के दर रहमत पे हाजिर हुए तो देखा सरकारे कौनैन सल्लल्लाहु अलैहि वसल्लम एक बोरिए पे आराम फरमा रहे थे, यानी एक आम एक टाट सा था जिस पर आप आराम कर रहे थे, और सरे अकदस के नीचे चमड़े का तकिया रखा हुआ था, सरे अकदस के नीचे चमड़े का तकिया जिसमें नारियल के रेशे भरे हुए थे, और जिसमें मुबारक पर उस बोरिए के निशानात नक्श हो गए थे। यह हाल देखकर, ये ऐसे जैसे आज हम कोई चटाई पर सोता है और जिस्म पर कोई लिबास ना हो, कमीज ना हो, तो या हो तो ऊपर से ओढ़ी हो, नीचे ऐसे ही हो तो निशान पड़ जाते हैं, चटाई के निशान पड़ते हैं। तो आप सल्लल्लाहु अलैहि वसल्लम जिनके हाथों में ये सारे खजानों की कुंजियों को रख दिया है, चाबियां उनके हाथ में, वो मेरे आका सल्लल्लाहु अलैहि वसल्लम जो फरमाए, इशारा करें तो दरख्त उनके पास आ जाए, जो कहें कि अगर मैं चाहूं तो ये पहाड़ सोने के बन के मेरे साथ चलना शुरू हो जाए, जो ये फरमाए कि अगर अल्लाह की बारगाह में दुआ करें तो फौरन बारिश बरसना शुरू हो जाए, जो किसी जगह पर किसी कुएं के अंदर अपना लुआब डाले तो वो पानी भी शीरी और मीठा हो जाए, जब प्यासे आपके पास आए तो आप अपने हाथ को फैलाएं तो रब उनके हाथों से पानी के चश्मों को जारी फरमा दे, उनकी उंगलियों से पानी निकल आए। ये वो आका सल्लल्लाहु ताला अलैहि वसल्लम जिनका लुआब किसी मरीज को लगता है तो उसे शिफा मिल जाए, वो मेरे आका करीम आका सल्लल्लाहु ताला अलैहि वसल्लम जो थोड़ा सा खाना अगर उनके सामने रखा जाए या कोई चीज ऐसी आए और आप उसमें बरकत की दुआ फरमा दें तो वो दर्जनों अफराद के लिए वाफर हो जाए, काफी हो जाए। आज सल्लल्लाहु अलैहि वसल्लम का अपना अंदाज जिंदगी, रहने का अंदाज ये कि हजरत उमर रजी अल्लाह अनु जब देखा कि आपके जिस्म पर निशान चिताई के पड़ गए तो आपने अर्ज की, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, कैसर और किसरा के बादशाह तो बड़े आराम से हैं, और हजरत उमर ये देख के ना रोने लग गए, आप ये देख रहे हैं और रोने लग गए, और रोते हुए आपने ये कहा, या रसूल अल्लाह, ये कैसर और किसरा के बादशाह तो बड़े ऐशो इशरत में हैं, बड़े आराम में। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को इस हालत में जब देखा तो रोते रोते ये पूछा, तो आपने फरमाया, ऐ उमर, क्या तुम्हें पसंद नहीं उनके लिए दुनिया और हमारे लिए आखिरत, उनके लिए दुनिया और हमारे लिए आखिरत। अल्लाहु अकबर, ये आप सल्लल्लाहु अलैहि वसल्लम ने उन्हें जवाब इरशाद फरमाया। हालांकि सहाबा इकराम अली मिर्दान में बहुत से सहाबा ऐसे थे जो अमीर कबीर सहाबा थे, इतना इतना माल लाते थे नबी पाक अली सलाम की बारगाह में, लेकिन आपकी आदत करीमा ये थी कि कभी कभी यूं होता कि फरमाते, नमाज का वक्त भी पूरा एक ना गुजर जाए, मेरे पास कोई माल मौजूद हो, उठाते और उसे अल्लाह की राह में देते, गरीबों की मदद करते थे, होता था लेकिन आप आगे बढ़ा देते थे, आगे मदद में वो माल दे देते थे। एक मरतबा आप खुद हजरत बीबी फातिमतु ज़हरा रदी अल्लाह तआला अन्हा के घर तशरीफ ले गए, और आप रदी अल्लाह अन्हा को देखा, ऊंट के बालों से बना हुआ मोटा लिबास पहने आप चक्की में आटा पीस रही थी, चक्की में आटा पीस रही थी। तो जब उन पर नजर पड़ी तो आपकी आंखों में से आंसू आ गए, और फिर इरशाद फरमाया, दुनिया की तंगी व सख्ती का घूंट पी लो ताकि जन्नत की अबदी नेमतें हासिल हों, जन्नत की अबदी नेमत, ये थोड़ा सा तंगी का घूंट है इसे पी लो। और ऐसा ही होता है, ऐसा ही होता है, तंगी का घूंट आदमी کچھ عرصے میں صبر کر لیتا ہے اور اس طرف اپنے ہاتھ کو نہیں بڑھاتا کہ جو اللہ اور اس کے رسول کی نافرمانی والا کام ہے، تو یہ پھر صبر بھی اس کے لیے اجر کا باعث بنتا ہے۔ میرے آقا صلی اللہ علیہ وسلم کی یہ کیفیات اور یہ انداز آپ صلی اللہ علیہ وسلم کے صحابہ کرام علیہ مردوان بھی بس وقت اسی کیفیت میں، بلکہ کثیر صحابہ اس کیفیت میں، چند صحابہ ایسے تھے کہ جن کے پاس بہت مال تھا لیکن وہ بھی کیا، وہ بھی اپنا مال دیتے رہتے، بس اوقات ان کی بھی اپنی کیفیت ایسی ہو جاتی تھی کہ سب کچھ دے دیا، یہ صحابہ کی شان کو، جی ہاں سورہ حشر کے اندر بھی اسے بیان کیا گیا کہ ان مہاجرین کے ساتھ انصار نے جو انداز بیان کیا تو اللہ نے ان کی تعریفیں فرمائی، پھر ان کی مدح فرمائی، تعریف فرمائی، جو اپنے آپ پر دوسروں کو ترجیح دے دیتے ہیں، اثار کر دیتے ہیں۔ ایک تو یہ کہ آپ نے کسی کے صدقہ کیا، سخی کہتے ہیں، سخی وہ ہوتا ہے کہ جو خود بھی کھاتا ہے دوسروں کو بھی کھلاتا ہے، سخی ہے۔ جواد وہ ہوتا ہے جو خود نہیں کھاتا دوسروں کو کھلاتا ہے، اس لیے اللہ کو جواد کہتے ہیں، سخی نہیں کہا جاتا۔ تو میں عرض کر رہا ہوں، ایک چیز وہ ہوتی ہے کہ جو آدمی کے پاس رہتی ہے وافر مقدار میں لیکن اس میں سے کچھ نکالا اور دے دیا، اور ایک ہے کہ اپنے آپ کو بھی ضرورت ہو اور وہ اٹھا کر کسی کو دے دے، یہ ایثار کہلاتا ہے۔ اور ایثار کرنا اس کی بڑی فضیلتوں کو بیان کیا ہے، بڑی فضیلتوں کو بیان کیا ہے، ایسے ایسے ایثار ہیں کتابوں میں بیان کیے گئے۔ اللہ اکبر، ایک جنگ کے موقع پر زخمی نیچے زمین پر تھے اور عطش لطش کہہ رہے تھے، تو کسی نے پیالہ آگے بڑھایا پانی کا ان کے پاس، تو وہ زخمی حالت میں جیسے ہی پینے لگا تو اس کو برابر والے سے آواز آئی، الاتش الاتش، پیاس۔ اس نے پیالہ اس کی طرف کہا کہ اس طرف لے جاؤ۔ وہ اگلے زخمی کے پاس لے کر پہنچے تو اس سے آواز آگے مزید آئی الاتش کی، انہوں نے بولا اس کو دے دو۔ وہ پلانے والا جب اس کے پاس پہنچا تو وہ اس سے پہلے جام شہادت نوش کر گیا۔ وہ پیچھے دوسرے کے پاس آیا تو اس کو دیکھا تو وہ بھی شہید، یہاں تک کہ وہ بھی شہید۔ یعنی ایسی کیفیت اور ایسی حالت میں بھی وہ چیز جس کی انسان کو ضرورت ہو اور پھر وہ اللہ کی راہ میں دے دیتا ہے یا اپنے اوپر دوسرے کو ترجیح دے دیتا ہے، اللہ اسے یہ اجر و ثواب۔ یہ آج کل صفات اوور آل ہمارے اندر ان میں بہت کمیاں ہو گئی، بہت کمی ہو گئی۔ انسان صدقہ بھی کرتا ہے تو وہ بھی پہلے سٹاک کرنے کے بعد، جب اچھا خاصا جمع پونجی کرنے کے بعد پھر اس میں سے کچھ پرسنٹ نکالا کہ یہ صدقہ کر رہے ہیں۔ اس طرح کی کیفیات والے، یہ واقعی صحابہ کی مثالیں تھیں۔ حضرت ابوبکر صدیق رضی اللہ عنہ اتنا صدقہ کرنے والے، حضرت عمر رضی اللہ عنہ اتنا صدقہ کرنے والے، لیکن اس کے باوجود کبھی کبھی ان کی کیفیات بھی ایسی ہو جاتی تھی اور کہ گھر کے اندر کھانے پینے کی کوئی چیز موجود نہ ہوتی تھی۔ مسلم شریف کی حدیث، ایک مرتبہ نبی رحمت صلی اللہ تعالی علیہ وآلہ وسلم آپ گھر سے باہر تشریف لائے تو سامنے دیکھا کہ ابو بکر اور عمر یہ بھی آ رہے ہیں، ملاقات ہوتی، آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ کیوں آئے، اس وقت کیوں گھر سے باہر نکلے ہو؟ تو کہتے ہیں یا رسول اللہ صلی اللہ علیہ وسلم، ہمیں بھوک کی بڑی شدت، بھوک کی بڑی شدت، کھانے کی چیزیں موجود نہیں، اس وجہ سے باہر آئے۔ آپ صلی اللہ علیہ وسلم نے فرمایا جس سبب سے تم باہر آئے ہو میں بھی اسی وجہ سے باہر آیا ہوں۔ پھر کہا چلو، حضرت ابو ایوب انصاری صحابی رضی اللہ عنہ، ان کے گھر پہ چلتے ہیں۔ تینوں شخصیات اللہ کے رسول صلی اللہ علیہ وسلم اور آپ کے دو اصحاب جنہیں شیخین کریمین کہا جاتا ہے، یہ آپ کے ساتھ ہیں۔ और दुनिया में भी साथ साथ रहे, और इनके बारे में हदीसों में बयान फरमाया। नबी करीम अलैहिस्सलाम ने एक मरतबा मस्जिद में आए, एक हाथ में हजरत अबू बकर सिद्दीक का हाथ है, दूसरे हाथ में उमर। फरमाया क्यामत के दिन भी इसी तरह हम उठाए जाएंगे। इनसे मोहब्बतें करो, इनसे प्यार करो, जो दुनिया में भी साथ रहे, फिर मजार में भी साहबे मजार बने, और फिर हजरत उमर रदी अल्लाह अन्हु वो भी उनके साथ हैं, और बशारते में क्यामत के दिन हम ऐसे उठाए जाएंगे कि मेरा एक हाथ वो अबू बकर के हाथ, मैंने यानी अबू बकर का हाथ पकड़ा होगा और दूसरे में उमर का हाथ पकड़ा होगा, ऐसे हम उठाए जाएंगे। अब ये जाते हैं हजरत अबू अय्यूब अंसारी के घर पे, घर पे दस्तक दी गई, बताया गया कि वो अबू अय्यूब अंसारी बाहर बाग की तरफ जमीन की तरफ गए हुए। उनके अहलिया ने बड़े एहतराम के साथ इनको घर के अंदर अलग जो है वो बिठाया, तो इतने में हजरत अबू अय्यूब रदी अल्लाह अनु तशरीफ ले आए, हाजिर हुए तो देखा अल्लाह के रसूल, और खुशी से कहते मेरे इस घर से बढ़कर अब इस वक्त कोई घर नहीं है कि आमना के लाल मेरे घर में तशरीफ लाए हुए हैं और ये असहाब उनके साथ हैं। तो आपने फौरन जल्दी जल्दी कुछ खाने पीने के लिए खजूरें कुछ ली और वो पेश की, और फिर आप फौरन पलटे और एक छुरी ली, जिससे यही हुआ कि आप किसी बकरी को ज़बह करेंगे। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि दूध देने वाली बकरी को ना करना। तो ये गए और बकरी को इन्होंने एक को ज़बह किया, खाना तैयार होने लग गया, और अरब के लोग और सहाबा इकराम अलैहिम रिज़वान के इस तरह के वाकयात देखते हैं कि वो ऊँट को भी बसा का ज़बह करते थे और उसका गोश्त पक भी जाता, खा भी लेते, और इसका पूरा ड्यूरेशन बयान किया, असर था मगरिब इतना वक्त होता कि ये सब कुछ कर भी लेते। तो बकरी को ज़बह किया गया और गोश्त बनाया गया, आप सल्लल्लाहु अलैहि वसल्लम के सामने पेश किया, आपने खाना खाया। फिर इनसे फरमाया हजरत अबू बकर सिद्दीक और हजरत उमर से कि इस नेमत के बारे में भी अल्लाह क़यामत के दिन सवाल करेगा कि तुम भूख की हालत में घर से निकले थे, अल्लाह ने तुम्हें खिलाकर वापस घर की तरफ पलटा है, कितने दिनों बाद इस तरह का खाना खाया, ये मेरे और आपके लिए बड़ी समझने की बात है। हमारे दस्तरखानों पर कभी ऐसी कैफियत उस तरह की नहीं आती। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के घर मुबारक में कभी कभी ऐसा होता था कि महीना गुजर जाता था, चूल्हा रोशन नहीं होता था, खजूर है पानी है, खजूर है पानी है, बकरी का दूध है, इस तरह की कैफियत पे होता। और आप सल्लल्लाहु अलैहि वसल्लम ने वहां ये बात इरशाद फरमाई, ये मेरे और आपके लिए और सब मुसलमानों के लिए समझने सीखने के लिए कि जो नेमत है उसके शुक्र की तैयारी करो, कि उसका शुक्र कैसे अदा करेंगे, उस नेमत का जवाब क़यामत के दिन कैसे देंगे। हमारी हालत बसा का दी होती है कि हम उल्टी कुछ सोच रहे होते हैं, हम और ही वसवसों के शिकार हो रहे होते हैं। तुम्हारे चैनल के नाजरीन, अच्छी आदतें अपनाएं, नबी पाक अलैहिस्सलाम की ये सीरत मुबारक के सारे पहलू ये अपने सामने रखेंगे तो दुनिया की तंगी भी हमें वो मशक्कत वाली तंगी नहीं लगेगी, जब आखिरत के इनामात की तरफ नजर होगी, आखिरत के इनामात की। अल्लाह करीम हम सब पर अपनी रहमत की नजर फरमाए और ये दुनियावी मुश्किलात भी हमारी आसान फरमाए और हमें आखिरत की तैयारी करने की तौफीक अता फरमाए। मदशन के नाजरीन, सिलसिले का वक्त हमारा इख्तिताम को पहुंचा है। आज के सिलसिले में इस आयत मुबारक का हमने शान नजूल और हदीस तय्यबा कुछ ये बातें मजीद जो है वो के साथ अर्ज करने की कोशिश की है, ताकि अगर कोई अपने जहन में गुर्बत या इस तरह के मामला सोचता है तो वो इन चीज़ों को देखकर, पढ़कर, सुनकर फिर भी अल्लाह का शुक्र अदा करे कि मेरे पास बहुत कुछ है, और अपनी तवज्जो आखिरत की तरफ मबसूल करे। اللہ کریم عمل کی توفیق عطا فرمائے، مدنی چینل دیکھتے رہیں اور مدنی چینل کا ساتھ بھی دیتے رہیں۔ آمین۔ بجاہ نبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم۔ قرآن